यो रेडियो नेपाल हो। अब श्रीया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। संविधान दिवसलाई स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन। रामेछापको दोरम्बा सैलुङ गाउँपालिकामा पहिरोमा परि मृत्यु भएका मध्ये छ जनाको शव परिवारलाई बुझाइयो। बेपत्ता चार जनाको खोजी आज पुनः गरिने। देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र सवारी दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त। आज कृष्ण जन्माष्टमी पर्व भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै गौरा पर्व पनि आजै। र यमनको तटीय क्षेत्रमा डुंगा पल्टिँदा 13 जनाको मृत्यु 14 जना बेपत्ता।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। आज कृष्णाष्टमी पर्व भगवान कृष्णको पूजा आराधना गरी मनाइँदैछ। कृष्ण जन्माष्टमी पर्वका अवसरमा आज धार्मिक प्रवचन, पूजा पाठ तथा श्रीकृष्णको रथ यात्रा गर्ने र झूला झुलाउने पनि गरिन्छ। आज बिहानैदेखि पाटनको कृष्ण मन्दिर लगायत मुलुकभरका सम्पूर्ण कृष्ण मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ। आजै श्रीकृष्णका विविध लीलासँग सम्बन्धित चित्र तथा झाँकी ठाउँ ठाउँमा प्रदर्शित गरिन्छ। धर्मशास्त्र अनुसार कंसले आफ्नी बहिनी देवकीको आठौं सन्तानबाट आफ्नो अन्त्य हुने भविष्यवाणी सुनेर बहिनी र ज्वाईलाई कैद गरी उनीहरूका सन्तान समाप्त पार्दै जाने क्रममा उनै वासुदेव र देवकीका आठौं सन्तानका रूपमा द्वापरयुगमा धर्मको उत्थानका लागि भगवान कृष्णको अवतरण आजै मध्यरातमा मथुराको बन्दीगृहमा भएको मानिन्छ। अन्याय, अत्याचार र आसुरी प्रवृत्तिबाट प्राणीहरूलाई संरक्षण प्रदान गर्न भगवान विष्णुले लिएका 10 अवतार मध्ये आठौं अवतार मानिएका श्रीकृष्ण जन्मेको आजको रातलाई महारात्री भनिन्छ। कंसको आदेश अनुसार कृष्ण जन्माष्टमीका दिन जन्मेका सबै बालकलाई विषाक्त स्तनपान गराउँदै हिँडेकी राक्षसी पोतनालाई बालक श्रीकृष्णले उनको स्तनबाट रगत समेत चुसी संहार गरेको पौराणिक कथन छ। त्यसैका आधारमा पुतनाको प्रतीकको रूपमा लाखेलाई श्रीकृष्णको रथयात्रासँगै नगर परिक्रमा गराई भगवान कृष्णको जन्मपछि राक्षसको संहार भएको मानी नागपञ्चमीदेखि शुरू गरिएको लाखे नाच आजै समाप्त गरी लाखेलाई सेलाउने गरिन्छ। आजको दिनले दानवी प्रवृत्तिबाट समाजलाई संरक्षण प्रदान गर्न भगवान श्रीकृष्णले कंस रूपी राक्षसी प्रवृत्तिको अन्त्य गरी समाजलाई शान्ति र सुव्यवस्था प्रदान गर्नुका साथै महाभारतमा कौरव रूपी अन्यायका पक्षसँग जुधेर समाजोपयोगी काम गर्न तथा परोपकारमा लाग्न मार्गदर्शन गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि प्रेरित गर्न सहयोग पुर्याउने उल्लेख गर्नुभएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले यस पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, करूणा र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। आजै भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम तथा कर्णाली प्रदेशसहित मुलुकका विभिन्न भूभागमा मनाइने गौरा पर्व पनि मनाइँदैछ। राष्ट्रपति पौडेलले गौराका अवसरमा आज शुभकामना दिनुहुँदै भौगोलिक धार्मिक सांस्कृतिक आस्था र आपसी सद्भावलाई प्रगाढ़ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको लेख्नु भएको छ। गौरा पर्वको अवसरमा शुभकामना दिँदै उहाँले हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म नेपालको सुदूरपश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने यस पर्वले विविधतामा एकता सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ़ पार्न सहयोग पुर्याउँदै आएको बताउनु भएको छ। यसै गरी उपराष्ट्रपति रामसाई प्रसाद यादवले श्रीकृष्ण जन्माष्टमी तथा गौरा पर्वका अवसरमा श्रद्धा भक्तिभावले गरिने पूजा र प्रार्थनाले नकारात्मक प्रभावलाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पर्व हाम्रा सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ। श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले पर्वले समाजलाई भावनात्मक एकताको सूत्रमा बाँधि धार्मिक सहिष्णुता र आपसी सद्भाव कायम गर्दै सत्कर्म र मानव कल्याणमा लाग्न प्रेरित गर्दै आएको बताउनु भएको छ। रामेछापको दोरम्बा सैलुङ गाउँपालिका तीनमा पहिरोमा परि मृत्यु भएका छ जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको छ। पहिरोमा बेपत्ता चारजना नभेटिएकाले आज पुनः खोजी गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो। पानी धेरै परेको र थप पहिरो जाने जोखिम भएकाले खोजी कार्य स्थगित गरिएको उहाँले जानकारी दिनुभयो। वरपरको बस्ती नै जोखिममा रहेकाले करिब 35 परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्लाधिकारी निरौलाले जानकारी दिनुभयो। पहिरोमा परि सैलुङ तीनकी 30 वर्षीय चण्डिका श्रेष्ठ, उहाँका 18 महिने छोरा आयुष सोई ओडाका क्रमशः 57 वर्षीय उर्मिला पहरी, 30 वर्षीय सन्देह पहरी, 11 वर्षीय सन्तोष पहरी र 14 वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो। सोवडाको लेखर्कमा गैराती परेको अविरल वर्षाका कारण खसेको पहिरोले तीनवटा घर बगाएको र एउटा घर पुरिएको प्रहरीले जनाएको छ। पहिरोले वडा नम्बर 2 र 3 को सिमानामा रहेको अधेरी खोलाको पक्की पुल पनि बगाएको छ। बाराबाट भारतको बाबाधाम गएको तीर्थयात्रीहरू सवार बस भारतको बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा 45 जना तीर्थयात्री घाइते भएका छन्। भारतको बिहार राज्यको समस्तीपुरमा गैराती भएको उक्त दुर्घटनामा बाराको बारागढ़ी गाउँपालिका वडा नम्बर 3 मूर्ति पलियाका 45 जना यात्री घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डीएसपी प्रकाश सापकोटाले बताउनुभयो। अविरल वर्षाका कारण गत जेठ 28 गतेदेखि देशका विभिन्न स्थानमा गएको बाढ़ी पहिरो लगायत विपदमा परि हालसम्म 203 जनाको मृत्यु भएको छ। बाढ़ी पहिरो लगायत विपदमा परि काठमाडौँ उपत्यकामा 3, कोशी प्रदेशमा 28, मध्य प्रदेशमा 8, बागमती प्रदेशमा 42, गण्डकी प्रदेशमा 56, लुम्बिनी प्रदेशमा 37, कर्णाली प्रदेशमा 13 र सुदूरपश्चिम प्रदेशमा 16 गरी 203 जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो। नेपाली कांग्रेसले देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र विभिन्न स्थानमा भएका सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ। हिजो एक विज्ञप्ति मार्फत कांग्रेसले पहिरो र सवारी दुर्घटनामा परि निधन हुनुभएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको हो। यसै गरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको छ। राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रस्ट लगायतका कार्यालयलाई हिजो तस्करी भ्रष्टाचार र राज्यको सम्पत्तिको दुरूपयोग नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकमा प्रधानमन्त्री ओलीले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 33 किलोसम्म सुन तस्करी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमाएको र व्यथिति हुर्किएको उल्लेख गर्नुभयो। हिजै लुम्बिनी बौद्ध विश्वविद्यालयको 16 बैठकमा प्रधानमन्त्री ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताउनुभयो। विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। संविधान दिवस तथा राष्ट्रिय दिवस 2081 जनस्तरमा स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो गृह मन्त्रालयद्वारा आयोजित बैठकले संविधान सभाबाट नेपालका संविधान जारी भएको दिन 2072 असोज 3 राष्ट्रिय रूपमा मनाउन आउँदो असोज 2, 3 र 4 गते 3 दिनसम्म नेपालभित्र र विदेश स्थित नेपाली राजदूतावास तथा नियोगहरू र जनस्तरमा समेत दीपावली लगायतका विविध कार्यक्रम तय गरेको छ। असोज 2 गते काठमाण्डुको नारायण हिटी दरबार मार्गमा सांगीतिक महोत्सव नेशनल डे कन्सर्ट र दिवसका दिन असोज 3 गते काठमाण्डुको सैनिक मञ्च टुडीखेलमा मूल समारोह समितिको कार्यक्रम गर्ने तय भएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै विवाद नरहेको बताउनु भएको छ। पोखरामा हिजोदेखि शुरू भएको पार्टीको गण्डकी प्रदेश स्तरीय परामर्श बैठकमा उहाँले पार्टीमा अब कुनै पनि विभाजन नआउने र विगतमा विभाजित भएकाहरू समेत एकै ठाउँमा केन्द्रित हुने उल्लेख गर्नुभयो। पार्टीको नेतृत्वमा बनेको सरकारले विकास समृद्धि र सुशासनका लागि धेरै काम गरेको बताउनुहुँदै पूर्व प्रधानमन्त्री दाहालले ती कामको जनतामा प्रचार प्रसार गर्न आग्रह गर्नुभयो। आजसम्म सञ्चालन हुने बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरू र प्रदेश पदाधिकारीको सहभागितामा परामर्श बैठक बसेको पार्टीका गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरूङले जानकारी दिनुभयो। नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारीको टुंगो लगाउन केन्द्रीय कमिटिको पूर्ण बैठक हिजो शुरू भएको छ। बैठकमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्ष सहित 18 पदाधिकारीलाई पूर्णता दिने र केही नेताहरूको जिम्मेवारी हेरफेर गर्ने लगायत केन्द्रीय संरचनाहरूको निर्माण र विविध विषयमा छलफल गरिनेछ। राष्ट्रिय सभाको हिजोको बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन 2081 छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। सभामा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले प्रस्तुत गर्नुभएको कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन 2081 स्वीकृत गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 13 गते बिहिबार दिउँसो सभा 1 बजे बस्नेछ। सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसाय बीचको डेडिकेटिङ तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताबारे छलफल भएको छ। सिंहदरबारमा हिजो बसेको बैठकमा लोडसेडिङका बेलामा उद्योगहरूले खपत गरेको विद्युतको अतिरिक्त महसुल उठाउने बारे छलफल भएको हो। बैठकमा विद्युत प्राधिकरण विरूद्ध परेका उजुरीहरू के गर्ने भन्ने विषयमा सांसदहरूबीच सहमति जुट्न नसकेपछि बैठक बिना निष्कर्ष अन्त्य भयो। समितिका सभापति ऋषिकेश पोखरेलले बैठकमा महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा बेरुजु देखाएको 21 अर्ब 88 करोड़ रूपियाँ विद्युत महसुल सम्बन्धी बक्यौता उठाउन निर्देशन दिने तथा विक्रम सम्मत 2076 सालमा सार्वजनिक लेखा समितिले गरेको सिफारिश किन कार्यान्वयन भएन भनी जवाफ माग गर्ने प्रस्ताव निर्णयका लागि पेश गर्नुभएको थियो। यस्तै सभापति पोखरेलले विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण लगायतका निकायले हालसम्म महसुल उठाउनका लागि कानून अनुसारको दायित्व पूरा नगरेका बारे जवाफ माग गर्ने, सरकारले लेखा समितिसँग समन्वय नै नगरी लाल आयोगको प्रतिवेदन देखाएर उद्योग व्यवसायीहरूलाई विद्युत महसुल बक्यौता छूट दिने निर्णय गरेका बारे सरकारसँग सोधपूछ गर्नुपर्ने र एकै मितिमा दुई फरक फरक आशयका निर्णय सहितको पत्र पठाएका बारे समेत सोधपूछ गर्नुपर्ने लगायतका प्रस्ताव गर्नुभएको थियो। सर्वोच्च अदालतले सार्वजनिक सेवा सुविधा प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य हुने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ। न्यायाधीशद्वय डाक्टर मनोज कुमार शर्मा र तेल प्रसाद श्रेष्ठको संयुक्त इजलासले गृह मन्त्रालयको गत असार 10 गतेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयबाट सम्पादन हुने कार्यक्रम कार्ययोजना लगायतका विषयमा जानकारी गराउनुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादनका विषयमा छलफल भएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले इथानोलको मिसावट गरी पेट्रोलियम पदार्थ प्रयोग गर्दा पेट्रोलियम पदार्थको आयात कम हुने हुँदा सरकारले जति सक्दो चाँडै प्रक्रिया अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध र उखु किसानका लागि भुक्तानी गर्न बाँकी रकम दशै अगाडि नै भुक्तानी गरिसक्ने बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले दुग्ध किसानलाई 33,57,00,000 भुक्तानी भइसकेको र बाँकी 1,27,00,00,000 रकम पनि छिट्टै किसानको हात हातमा पुर्याइने र यसको दीर्घकालीन समाधान गरिने बताउनुभयो। उखु किसानलाई भुक्तानी गर्नुपर्ने 1,30,00,00,000 रकम दशै अघि नै उपलब्ध गराउन मन्त्रालयले गृह कार्य शुरू गरिसकेको मन्त्री अधिकारीले बताउनुभयो। कैलालीमा खेतीयोग्य जमीनमा सिंचाई सुविधा नपुग्दा उत्पादनमा असर परिरहेको छ भने पर्याप्त सिंचाईको अभावमा किसान चिन्तित बनेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको यो रिपोर्ट।
कैलालीको जानकी गाउँपालिका 4 मुनुवाका किसान धेरै फलाउने आशामा हरेक वर्ष अन्नबाली लगाउँछन्। तर पर्याप्त मात्रामा सिंचाई सुविधा नहुँदा उत्पादन सोचे जस्तो भइरहेको छैन। स्थानीयवासी सविता कठरिया:
हाम्रो सिंचाई नै भएर यहाँ धानहरू गहुँहरू समस्यामा पर्छन्। टाइममा त्यो सिंचाई नभएपछि उत्पादन हुँदैन, त्यसैले हामीलाई सिंचाई आवश्यक जरुरी छ।
सविता मात्र होइन, दिलीप राउतलाई पनि सिंचाई सुविधा राम्रो भइदिए हुन्थ्यो भन्ने लाग्छ।
पानी अलिकति प्राप्त भइदिएको भए बेमौसमी तरकारीहरू पनि लगाउन सकिन्थ्यो। पानी नभएर अलिकति समस्या चाहिँ यतातिर लगाउनलाई, वैशाख जेठतिर पनि त्यो समयमा मकै खेती हुन्छ, पानी नभएर चाहिँ मकै लगाउन सकिन्न त्यति बेला।
संगीता चौधरीले पनि सिंचाईको अभावमा समस्या भोग्नु परेको छ। गाउँमा कुलो भए पनि वर्षातको समयमा समेत कुलोमा राम्रोसँग पानी आउँदैन, त्यसकारण अहिले पनि धानमा पानी पुगिरहेको छैन।
सिंचाई कुलो त छ यहाँ, तर हिउँदो महिनामा पानी हुन्न, आज भोलि पानी कम मात्रामा आउँछ, आज भोलि पनि धानमा पानी पुगिरहेको छैन।
पहिले आफ्नो गाउँ नजिकै कुलाको बाँध थियो, पानी आउँथ्यो, तर अहिले कुलोको बाँध सारेर पहिलेको स्थानभन्दा अलि माथि लगेपछि पानीको समस्या बढेको बताउँदै हुनुहुन्छ अर्का किसान चेतराम चौधरी।
पहिला त हाम्रो यही थियो, पछि कुटा पक्की बन्दाखेरिमा अब यति चाहिँ क्षेत्रफल जग्गा चाहियो भन्ने चाहिँ भन्ने हुन्, त्यति हाम्रो त्यति पुगेन, माथि चाहिँ हामी गरायौं, माथि गाउँदाखेरिमा समस्या छ।
रानी जमरा कोलरिया सिंचाई आयोजनाले नहर बनाउँछु भन्दा किसानले भरोसा पनि गरे, तर 15 वर्षसम्म पनि नबनाउँदा सिंचाईको समस्या समाधानका लागि कुनै विकल्प नदेखेकाले समस्या आएको बताउनुहुन्छ बेलपुरका बडगर लौटन प्रसाद डंगोरा थारू।
पानी नचल्नको कारण हाम्रो यो बाँध पनि पूर्ण रूपले नबन्नको कारण हुन समस्या कहाँ छ हजुरको? यो पूर्ण रूपले इन्टेकहरू बाँधहरू बन्दीको भए राम्रोसँग सुधारमा ल्याइदिएको भए मूल कुलो अनि शाखा कुलो अनि इन्टेकहरू भइदिएको भए राम्रो हुन्थ्यो।
कैलालीमा 86,450 हेक्टर खेतीयोग्य जमिन मध्ये हालसम्म 76,000 हेक्टर अर्थात 87.9% क्षेत्रफलमा मात्रै सिंचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्र कैलालीको तथ्याङ्कमा देखिन्छ। सिंचाईको सुविधा किसानमा पुर्याउनका लागि विभिन्न सरकारी निकाय तथा गैर सरकारी निकायले सहकारी मार्फत किसानलाई सेवा दिइरहेको बिजवृद्धि कृषक सहकारी संस्था मुनुवाको भनाइ छ। उपाध्यक्ष विजय कुमार कठरिया:
सिंचाई अपुग हुने ठाउँमा यो सहकारीले ट्युबवेलहरू छन्, त्यो किसानहरूको कहाँ समस्या छ त्यहाँ सहकारीले जे होस् ट्युबवेलको व्यवस्था गरेर किसानहरूलाई सहयोग पुगाएकै छ।
कैलाली जिल्लामा सहकारी मार्फत सहयोग पाएका किसानले थोरै जमिनमा पनि राम्रो उत्पादन लिइरहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार: यमनको तटमा आप्रवासीहरूको डुंगा पल्टिँदा कम्तीमा 13 जनाको मृत्यु भएको छ भने अन्य 14 जना बेपत्ता भएका छन्। जिबुटीबाट प्रस्थान गरेको डुंगामा 25 जना इथियोपियाली आप्रवासी र 2 यमनी नागरिक रहेको आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले जनाएको छ। आईओएमले द्वन्द गरीबी र जलवायु सम्बन्धी चुनौती लगायत अनियमित बसाई सर्ने मूल कारणको समाधान गर्न सबै पक्षलाई आह्वान गरिरहेको छ। अब आर्थिक समाचार।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंकिङ कसुर र चेक अनादर सम्बन्धी मुद्दाको अनुसन्धान अभियोजन र अदालती कार्यवाहीलाई सरल व्यवस्थित र व्यावहारिक एवं प्रभावकारी बनाउन कानून संशोधन आवश्यक भएकोले सरकारले विधेयक ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 माथिको छलफलमा अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा बैंकिङ कसुर र चेक अनादरका घटनाहरू बढ्दै गएकोले विधेयक छिटो पास गरेर अगाडि बढ़ाउनु आवश्यक भएको बताउनुभयो। मन्त्री पौडेलले बैंकिङ तथा वित्तीय संस्थामा रकम भएको झुटा विवरण पेश गरी अन्य व्यक्तिलाई ठगी गरी खाने अवस्था बढ़िरहेकोले बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धान अभियोजन र न्याय निर्क्योल गर्न सहज हुने गरी सरकारले विधेयक ल्याएको स्पष्ट पार्नुभयो। वीरगंजको सिर्सिया स्थित सुक्खा बन्दरगाह कार्यालयले चालू आर्थिक वर्षको साउन महिनामा 3.75 अर्ब राजस्व संकलन गरेको छ। भन्सार विभागले त्यस कार्यालयलाई चालू आर्थिक वर्षको साउनका लागि 4.73 करोड़ 31,45,000 राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले सो अवधिमा लक्ष्यको 79.28% अर्थात 3.75 करोड़ 22,11,000 राजस्व संकलन गरेको जनाएको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन उत्साहजनक भएको बताउनुभयो। मुलुकबाट विद्युत भार कटौती अन्त्य भई नियमित रूपमा विद्युत आपूर्ति हुन थालेपछि विद्युतीय ऊर्जा खपतमा उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल विद्युत प्राधिकरणले 8 वर्षको अवधिमा विद्युत ऊर्जा खपत 3 गुणाले बढ़ेको जनाएको छ। आर्थिक वर्ष 2072-73 3.72 अर्ब युनिट ऊर्जा खपत भएकोमा गत आर्थिक वर्ष 2080-81 10.02 अर्ब युनिट खपत भएको छ। 8 वर्षको अवधिमा देशभित्रको विद्युत खपत 6.51 अर्ब युनिटले वृद्धि भएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी गारस्थतर्फ 4.31 अर्ब र औद्योगिक ग्राहकतर्फ 3.69 अर्ब युनिट विद्युत खपत भएको छ। बाँकी विद्युत अन्य समूहका ग्राहकले खपत गरेका छन्। 8 वर्ष अघि 131 युनिट रहेको प्रति व्यक्ति विद्युत खपत गत आर्थिक वर्षसम्म आइपुग्दा 400 युनिट पुगेको छ। 8 वर्ष अघि 58% घर परिवारमा विद्युत पुगेको थियो। अहिले विद्युत पुग्ने घर परिवारको संख्या 99% पुगेको छ। 8 वर्ष अघि विद्युतका ग्राहक करिब 30 लाख रहेकोमा हाल सामुदायिक सहित 59,35,000 पुगेका छन्। गत आर्थिक वर्षको जेठ 16 गते देशभित्रको सबैभन्दा बढी विद्युतमा 2,212 मेगावाट खपत भएको थियो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निर्माण व्यवसायले आफूले लिएको जिम्मेवारी समयमा पूरा नगर्दा जटिलता देखिएको बताउनु भएको छ। निर्माण व्यवसायलाई समयमा जिम्मेवारी पूरा गर्नेतर्फ ध्यान दिन समेत मुख्यमन्त्री आचार्यले आग्रह गर्नुभयो। राप्ती उपत्यका देवखुरीमा आयोजित नेपाल निर्माण उद्योग परिषद लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनको आइतबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले निर्माण व्यवसायका समस्या समाधान गर्न सरकारले काम गरिरहेको उल्लेख गर्नुभयो। उहाँले प्रदेश सरकारले योजना कार्यान्वयनलाई गुणस्तरीय र प्रभावकारी बनाउन 5 लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयन गर्ने नीतिगत निर्णय गरेको समेत जानकारी दिनुभयो। योजना कार्यान्वयनमा हुने चुहावट रोक्न सरकार प्रतिबद्ध रहेकोले पूर्वाधार निर्माणलाई प्रतिस्पर्धाको माध्यमबाट अघि बढ़ाउन खोजेको समेत मुख्यमन्त्रीले स्पष्ट पार्नुभयो। नेपाली शेयर बजारको परिसूचक नेप्से आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्से र कारोबार रकम आइतबार उच्च अंकले घटेको छ। यस दिन नेप्से परिसूचक 79.88 अंकले घटेर 2,894.57 को बिन्दुमा कायम भएको छ। आइतबार बजारमा 333 कम्पनीहरूका 4,26,86,000 किता शेयरहरू 19.74 करोड़ 5 लाख रुपियाँमा किनबेच भएका छन्। यस दिन लघु वित्त समूह 1.08% बढ़ेको छ भने अरू सबै समूहका उपसूचकहरू घटेका छन्।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
घरेलु टोली नेपालले भूटानलाई हराउँदै साफ यु20 च्याम्पियनशीपको फाइनलमा स्थान पक्का गरेको छ। नेपाल सातदो बाटो स्थित एन्फा मैदानमा ट्राइब्रेकरमा 4-1 गोलको जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो। निर्धारित 20 मिनटको खेल 1-1 बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरमा भएको थियो। पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। दोस्रो हाफमा भूटानले जेसन दोर्जीको गोलमा अग्रता लियो, तर भूटान 10 खेलाड़ीमा झरी लगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो। ट्राइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भूटानका दिशन दोर्जीले गोल गरे। दोस्रो प्रहारमा अविनाश साङतानले गोल गर्दा जिम्मी नाङमिङले प्रहार जियात शेखले बजाए। सेमन्त थापाले तेस्रो प्रहार गोल गर्दा उम्बिङ जिम्मीको प्रहार जियरले नै बजाए। चौथो प्रहार जियरले गोल गर्दै नेपाललाई फाइनल पुर्याए। 77 मिनटमा भुटानका किङजाङ तेन्जिङ दोस्रो पहिलो कार्ड खाँदै बाहिरिए। दोस्रो सेमी फाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन्। फाइनल बुधबार दशरथ रंगशालामा हुनेछ। नेपाली भलिबलमा पहिलो पटक हुन लागेको महिला फ्रेन्चाइज लीगका लागि आयोजकले असोजको मिति तय गरेको छ। नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लीग आगामी असोज 14 19 गतिसम्म हुने आयोजक इन्फिनिटी ड्रिङ्क्स प्रालीले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताका खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हुनेछन्। प्रतियोगिताका लागि आयोजकले त्यसअघि नै 6 फ्रेन्चाइज टीमको घोषणा गरिसकेको छ, जस अनुसार मधेस युनाइटेड, टीम काठमाडौँ, टीम चितवन, टीम ललितपुर, टीम गण्डकी र टीम कर्णालीले प्रतियोगितामा सहभागिता जनाउनेछन्। सहभागी सबै 6 टीमले आफ्ना मार्की खेलाड़ी पनि घोषणा गरिसकेका छन्। प्रतियोगिताका लागि सबै फ्रेन्चाइज टीमले 3 जनाका दलले विदेशी खेलाड़ी अनुमोदन गर्न पाउँछन्, तर अहिलेसम्म मधेस बाहेक अरू टीमले विदेशी खेलाड़ी अनुमोदन गरिसकेका छैनन्। मधेसले कजाकिस्तानकी स्पाइकर कालिनोभा एमजिनिया र ट्युनिसकी स्ट्रा जेनाडिनलाई अनुमोदन गरिसकेको छ।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रहे। सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनका साथै कोशी प्रदेशको पहाड़ी भागका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.4 डिग्री सेल्सियस, वर्षा 3.4 मिलीमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30 32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:40 भयो भने सूर्यास्त भरि साँझ 6:31 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। संविधान दिवसलाई स्मरणीय तथा हर्षोल्लासका साथ मनाउन प्रधानमन्त्री ओलीको अध्यक्षतामा मूल समारोह समिति गठन। रामेछापको दोरम्बा सैलुङ गाउँपालिकामा पहिरोमा परि मृत्यु भएका मध्ये 6 सब परिवारलाई बुझाइयो। बेपत्ता 4 खोजी आज पुनः गरिने। देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो र सवारी दुर्घटनाप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त। आज कृष्ण जन्माष्टमी पर्व, भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै गौरा पर्व पनि आजै। र यमनको तटीय क्षेत्रमा डुंगा पल्टिँदा 13 मृत्यु, 14 बेपत्ता। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।